आजको सम्पादकीय सङ्कटमा मानव र वन्यजन्तुको सह अस्तित्व। वन्यजन्तुबाट मान्छे र मान्छेबाट वन्यजन्तु मारिने घटना नौला होइनन्। पाषाण युगमा मानवको बसोबास नै अस्थायी थियो भने आहारको मुख्य आधार शिकार थियो। त्यसैले जनावरलाई मार्ने र जनावरबाट बच्ने दुई उद्देश्यमा मान्छेले करिब 25 लाख वर्ष व्यतीत गरेको मानिन्छ। तर करिब 10,000 वर्ष अघि जब कृषि युग सुरु भयो, मान्छेले पशुपालन मात्र सुरु गरेनन्, खेतीपातीको उपक्रम पनि विकास गर्यो। यसरी एकातिर शिकारप्रति मान्छेको निर्भरता कम हुँदै गयो भने व्यवस्थित र स्थायी बसोबासले जीवनका वैकल्पिक आधार पनि विकास हुँदै गए। उद्योग उत्पादन, व्यापार, पुँजी निर्माण र वितरणको संस्कृतिले मान्छेलाई प्रकृतिप्रति जागरूक र जिम्मेवार पनि बनाउँदै ल्याएको छ। जलवायु परिवर्तन जस्ता प्रभावले वन्यजन्तुको अस्तित्व सङ्कटमा पर्दै गएको छ भने वन्यजन्तुको संरक्षण अब मानव सभ्यताको एक प्रमुख एजेन्डा बनेको छ। निकट विगतमा पनि शिकार खेल्ने राजा महाराजाहरूको शोखले वन्यजन्तु सङ्कटमा परेका थिए भने पछिल्लो समयमा चोरी र शिकारको उद्देश्यले त्यस्तो सङ्कट टरेको छैन। अझ मानव बस्ती फैलदै जाँदा मान्छे र वन्यजन्तुको सहअस्तित्वको मुद्दामाथि लगातार चुनौती बढेको छ। 2 दशक यता झापामा मात्रै 21 जङ्गली हात्ती मारिनु र पछिल्ला वर्षमा घाइते हात्ती भेटिने क्रम बढ्नुले द्विपक्षीय द्वन्द्वको गहिराई प्रतिबिम्बित गर्छ। गैडा मारिने वा गैडाबाट आक्रमण हुने, बाघको आक्रमणबाट मृत्यु हुने, बाँदर र बँदेलका कारण किसानलाई बसाई नै सर्नुपर्ने बाध्यता सिर्जना हुने जस्ता अनेकौँ घटना मानव वन्यजन्तु द्वन्द्वको थप विवरण हुन्। वनमाथि मानवीय हस्तक्षेप, दोहन र निर्भरता बढ्दै जाने हो भने स्थिति अझै गम्भीर हुने निश्चित छ। त्यसैले सह अस्तित्व र सुरक्षा सुनिश्चित हुने गरी दीर्घकालीन रणनीति अख्तियार गर्न आवश्यक छ। पछिल्लो उदाहरण झापा क्षेत्रमा संरक्षण कर्मीले प्राकृतिक र मानवीय कारणबाट घाइते भएका हात्ती भेटिरहेका छन्। एउटै वा फरक प्रजातिका जनावर बीच द्वन्द्व हुनु सामान्य हो। प्रजाति विशेषले आफ्नै प्रजाति बीच लडेर आफ्नो आधिपत्य स्थापित गर्ने वा आफूभन्दा कमजोर जनावरमाथि आक्रमण गरेर आफू जीवित हुने प्राकृतिक नियम जङ्गलमा चलिरहेको हुन्छ। यस क्रममा कोही मर्छन्, कोही घाइते हुन्छन्। पारिस्थितिक पद्धतिका नियमले पनि वन्यजन्तु बीच हुने प्राकृतिक द्वन्द्वलाई असामान्य ठान्न मिल्दैन। प्रश्न मानवीय कारणमाथि छ। त्यसका पनि दुई पाटा छन्। पहिलो, मान्छेले आफ्नो जनधनको सुरक्षाका लागि प्रतिकार गर्ने क्रममा हात्ती लगायत वन्यजन्तु घाइते हुने गरेका छन्। दोस्रो, वन्यजन्तुलाई महत्त्वपूर्ण अङ्ग तस्करीका लागि मार्ने गरेको पाइन्छ। हात्तीका दारा, पुच्छर, नङ, गैडाको सिङ वा बाघको बङ्गारा तस्करीका लागि सङ्गठित रूपमै र घातक हतियारको प्रयोग गरेर आक्रमण गर्ने, घाइते तुल्याउने वा मार्ने गरिन्छ। यो पक्ष भने बढी गम्भीर छ। सरकारका नीति र व्यवहार मानवीय आक्रमणलाई निरुत्साहित गर्ने र आक्रमणकारीलाई सजायको दायरामा ल्याउने तर्फ केन्द्रित हुनुपर्छ। त्यस्तै वन्यजन्तुको आक्रमणले मान्छेले पनि ज्यान गुमाउनु परेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको पछिल्लो प्रतिवेदन अनुसार एकै वर्षमा नेपालभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या 39 थियो। त्यस्तै सामान्य घाइतेको सङ्ख्या 72 र सख्त घाइते हुनेको सङ्ख्या 124, घर गोठको क्षति 531 थियो। त्यस आर्थिक वर्षमा वन्यजन्तुबाट भएको क्षतिको कुल 10,426 घटना दर्ता भएका थिए। वन्यजन्तुबाट मानिसको मृत्यु हुनुको मुख्य कारण वन क्षेत्र आसपास मानवीय गतिविधि बढ्नु नै हो। बढ्दो जनसङ्ख्याले वन क्षेत्र अतिक्रमित हुँदै गइरहेको र त्यसले वन्यजन्तुको बासस्थानलाई खुम्चाउँदै लगेको छ। कतिपय ठाउँमा त बीचमा वन्यजन्तु संरक्षित क्षेत्र र वरपर मानव बस्ती हुने गरेको छ। कहीँ राष्ट्रिय निकुञ्जभित्रै मानव बस्ती छन्। परिणामत द्वन्द्व सिर्जना भइरहेको छ। सामान्य दैनिकीका जीवन सङ्घर्षमा हुने घटनाका अतिरिक्त व्यवस्थित ढङ्गले तस्करीको उद्देश्य सहित वन्यजन्तुमाथि आक्रमण पनि हुने गरेको छ। यस्ता गतिविधिमा प्राय राजनीतिक, प्रशासनिक लगायतका शक्ति केन्द्रको संरक्षण हुने गर्छ। तसर्थ तस्करीमा संलग्नहरू विरलै कारवाहीको दायरामा आउँछन्। तस्करीमा संलग्नलाई कठोर कारवाहीबाटै यसको जालो भत्काउन सकिन्छ। अनुसन्धानलाई सहज बनाउन आधुनिक प्रविधि, सूचना संयन्त्र, अन्य देशका विज्ञबाट अनुभव लिन सकिन्छ। तस्कर खुला सिमानाको दुरुपयोग गर्दै भारततर्फ लुक्ने जाने भएकाले दुई देशका संयन्त्र बीच समन्वय र सहकार्यलाई पनि जोड दिनुपर्छ। एकअर्काका कारणले मान्छे र वन्यजन्तु मर्ने वा घाइते हुने क्रमलाई न्यून बिन्दुमा झार्ने हो भने मान्छेले नै पहल कदमी लिनुपर्छ। मान्छेलाई विवेकशील प्राणीका रूपमा लिइने भएकाले सहअस्तित्वका लागि पहल गर्ने कर्तव्य उसकै हो। आफ्ना गतिविधिबाट वन्यजन्तुलाई असर नपरोस् भन्नेमा सचेत बन्नुपर्छ, किनकि मानिससँग अनेकौँ विकल्प हुन सक्छ। व्यक्ति, समुदाय र सरकारले त्यस्ता विकल्प पहिल्याउन सक्छन्, कार्यान्वयन गर्न सक्छन्, तर वन्यजन्तुसँग विकल्पबारे सोच्ने र कार्यान्वयन गर्ने क्षमता सीमित हुन्छ। तसर्थ सहअस्तित्व र सुरक्षाका लागि आधिकारिक निकायबाट सचेतना फैलाइरहनु पर्छ। आवश्यकता अनुसार बस्ती सार्न सकिन्छ। वन्यजन्तुको आक्रमणको खतरा हुने वनमा मानिसको प्रवेशलाई रोक्न सकिन्छ। यद्यपि यस्ता कार्यक्रम त यति बेला मात्रै सफल हुन सक्छ जति बेला मानिसको वनसँगको निर्भरता घट्ने गरी रोजगारी र जीवनयापनका कार्यक्रमलाई प्राथमिकता दिइन्छ।